الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله درود شریف کی فضیلت نبی مکرم صلی اللہ تعالی علیہ وسلم کا فرمان عالی شان ہے تم اپنی مجلسوں کو مجھ پر درود پاک پڑھ کر آراستہ کرو کیونکہ تمہارا مجھ پر درود پڑھنا بروز قیامت تمہارے لیے نور ہوگا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ مدنی چینل کا منفرد سلسلہ اسلام اور سائنس، ایک نئے موضوع کے ساتھ دلچسپ معلومات، اور ہمارے ساتھ ہیں عقیل بھائی۔ کیسے ہیں عقیل بھائی؟ ٹھیک ہے،
الحمدللہ۔
آئیے سلسلے کا پہلے بریک اپ لے لیتے ہیں، آج کا مین ٹاپک سن لیتے ہیں۔ آج کا ٹاپک ہے بڑا ہی یونیک اور بہت ہی انٹرسٹنگ، اور ٹاپک ہے شجر کاری کیوں ضروری ہے، وائی وی نیڈ پلانٹیشن۔ اس کے دو پارٹس ہوں گے، اور سلسلے کے دوران انشاءاللہ عزوجل تذکرہ امیر اہل سنت بھی ہوگا، مکتبۃ المدینہ کی کتب کا تعارف بھی ہوگا، اور کرکس کیا ہے، امپورٹنس آف پلانٹیشن۔ ناؤ لیٹ اسٹارٹ۔ فرسٹ آف آل دا ہائی لائٹس، کہ اس سلسلے میں ہم کیا سنیں گے اور کیا معلومات حاصل کریں گے۔ دا گریٹ سموگ آف لنڈن 1952 میں لنڈن یو کے میں اتنی ڈینس، تھک اور اتنی زیادہ سموگ ہوئی جس سے یو کے کی ہسٹری میں ورسٹ یعنی بدترین سموگ کہا جاتا ہے۔ بہت سی اموات ہوئیں، معمولات زندگی رک گئے۔ یہ کیسے ہوا، کیوں ہوا، اور اس کا تدارک کیوں کر ممکن ہوا، سنیں گے اس سلسلے میں۔ دنیا کے 10 ممالک میں ایک گریٹ گرین وال، بہت بڑی سبز دیوار بنائی جا رہی ہے جو 10 ملکوں کے اندر سے گزرے گی۔ یہ کس چیز سے بنی ہے اور اس کی وجہ کیا ہے؟ اب تو بکریوں کے ریوڑ بھی کرائے پر دستیاب ہوں گے، کیوں؟ وجہ بہت ہی دلچسپ ہے، جانیے اس سلسلے میں۔ اپیرنٹلی سمپل اینڈ سائلنٹ، بظاہر یہ سادہ اور بالکل خاموش نظر آنے والے پودے، کیا ان کے بھی محسوسات ہوتے ہیں؟ دماغ تو نہیں ہوتا، لیکن بہت اہم ترین کام یہ پودے کرتے ہیں۔ یہ پودے فیکٹریز ہیں، مینوفیکچرنگ یونٹس ہیں، کھانا بناتے ہیں، اور وہ کھانا پھر ہم کھاتے ہیں۔ کتنا ضروری کام ہے۔ تو کیا ان کی فیلنگز ہوتی ہیں؟ یہ سوچتے ہیں؟ کیا یہ بھی انسان کی طرح رد عمل کرتے ہیں؟ آر دے ہیونگ اینی سٹیمولی ریسپانس ریلیشن شپ؟ بہت ہی موضوع دلچسپ ہے، سلسلے میں انشاءاللہ اس کو بھی ڈسکس کریں گے۔ دنیا میں سب سے پرانا درخت کتنے سال کا ہے؟ کیا پودے بھی سوتے ہیں؟ اگر آپ کے آفس میں یا آپ کے سکول، کالج، یونیورسٹی کے اندر، ہسپتال کے کمرے میں ایک پودا لگا دیا جائے تو اس سے آپ کی شخصیت اور آپ کی پرسنالٹی پر کیا اثر پڑتا ہے؟ پاکستان از دا 7th موسٹ ولنریبل کنٹری ٹو کلائمیٹ چینج۔ آب و ہوا میں جو تبدیلی آ رہی ہے، پوری دنیا کے اندر اس کے اثرات محسوس کیے جا رہے ہیں۔ کیا پاکستان میں بھی اس کے اثرات محسوس کیے جاتے ہیں؟ بلکہ یہاں تک کہا جاتا ہے کہ پاکستان تو 7th متاثر ہونے والا سب سے بڑا ملک ہے، اس کو کیسے ہم سیٹل کر سکتے ہیں، یہ بھی ہم سلسلے میں ڈسکس کریں گے۔ زراعت کی اہمیت کیا ہے، اور خوراک کی تقسیم کا ایک ڈیوائن میکنزم، قدرتی نظام جو بنا ہوا ہے، اتنا زبردست اور فلالیس۔ اور جنگلات ملک کی ترقی میں کیا کردار ادا کرتے ہیں، اور کون کون سی صنعتیں ایسی ہیں جو کہ پودوں پر ڈپینڈ کرتی ہیں۔ میرے شیخ طریقت حضرت علامہ مولانا الیاس ستار صاحب قادری دامت برکات ملالیہ کی طرف سے جو شجرکاری مہم شروع کی گئی، آپ کی اعلیٰ ترین سوچ، امت سے خیر خائی کا جذبہ، اور آپ کی شورا افاق کتاب درخت لگائیے ثواب کمائیے، بہت ہی دلچسپ کانٹینٹ ہوگا، ہمارے ساتھ رہیے۔ آئیے شروع کرتے ہیں۔ دسمبر 1952، گریٹ سموگ آف لنڈن۔ 5 دسمبر سے 9 دسمبر تک بہت ہی گہری آلودہ دھند، سموگ، یو کے کیپٹل لنڈن پر چھائی رہی۔ پبلک ٹرانسپورٹ، حتیٰ کہ ایمبولنس سروس بھی سیز ہو گئی، بند ہو گئی۔ 6,000 افراد اس سموگ کے ڈائریکٹ افیکٹ کی وجہ سے موت کا شکار ہوئے، اور 1,00,000 سے زیادہ افراد، ان کی صحت متاثر ہوئی۔ مرنے والوں میں زیادہ افراد چھوٹے بچے اور ایلڈرلی تھے، یعنی بوڑھے افراد تھے۔ اور جب سموگ آتی ہے مدنی چینل کے ناظرین، تو پلمنری ٹریکٹ جو ہوتا ہے، پورا یہ ٹریک جو بنتا ہے پھیپڑوں تک، اس میں چھوٹے چھوٹے پولیوٹنٹس چلے جاتے ہیں، جس کی وجہ سے کھانسی اور پھیپڑوں سے ریلیٹڈ اور دوسری قسم کی بیماریاں پیدا ہوتی ہیں۔ یہ یاد رکھیے کہ اس وقت جب ہم یہ سلسلہ کر رہے ہیں، دنیا میں کینسر کی شرح بڑھ رہی ہے، और मर्दों के अंदर ये शरा ज्यादा है, और सबसे ज्यादा जो कैंसर इसके दुनिया में हो रहा है वो फेफड़ों का कैंसर है। और बात स्मोक की हम कर रहे थे, तो पिछले कुछ साल से पंजाब के शहरों में भी थिक स्मॉग नवंबर और अक्टूबर के महीनों में नमूदार होती है, और इसके हैजार्डस इफेक्ट यानी मनफी असरात हमारे सामने आते हैं, और शिद्दत इतनी होती है कि 2017 में यानी पिछले साल PM2.5 पॉल्यूटेंट, दिस इज द मोस्ट डेंजरस, 800 से 900 हो गया। इसको यूं समझिए कि PM2.5 एक पॉल्यूटेंट है, एक चीज है, आलूदगी फैलाने वाली एक चीज है, और ये हवा के अंदर होती है, और इसकी मिकदार वो 35 से ज्यादा नहीं होनी चाहिए, 35 इसका स्टैंडर्ड है। लेकिन स्मॉग के दौरान सन 2017 में लाहौर की फजाओं में ये 800 से 900 तक हो गया। अब इस स्मॉग की बहुत सी वजूहात हैं, और इसको डील करने के लिए इज्तिमाई और इंफरादी तौर पर कोशिश की हाजत है, जिसमें वन मोस्ट इंपॉर्टेंट इज वुडलैंड इन एंड अराउंड द मेजर सिटीज। जी अकील भाई, बात हुई स्मॉग की, बात हुई कि कुछ ना कुछ इसका हल होना चाहिए। वैसे तो इसके बहुत सी वजूहात हैं जो लंदन में स्मॉग आई और जो पाकिस्तान में और भी दीगर ममालिक में आती है, लेकिन एक तरीका यहां पर बताया जा रहा है कि इन एंड अराउंड मेजर सिटीज वुडलैंड बनाया जाए। आप क्या फरमाते हैं?
वुडलैंड से मुराद है कि दरख्त उगाए जाएं शहरों के अंदर। असल में जो बड़े शहर होते हैं यहां पर पोल्यूशन भी ज्यादा होती है। स्मॉग में बेसिकली फिजा के अंदर छोटे छोटे ना नजर आने वाले पार्टिकल्स इतने शामिल हो जाते हैं कि वो पार्टिकल्स सांस के जरिए जब हमारे फेफड़ों में जाते हैं तो बीमारियां पैदा करते हैं, आलूदगी बढ़ाते हैं। दरख्तों की मौजूदगी की वजह से दरख्त एक कुदरती फिल्टर का काम करते हैं। यानी आप ये समझें कि एक बड़ा सा दरख्त अगर हमारे पास लगा हो और पीछे से आलूदा फिजा गर्द से भरी हुई आ रही हो, तो ये गर्द कुछ ना कुछ इन पत्तों के साथ रह जाएगी और हमारे तक फिल्टर्ड एयर पहुंचेगी। इसके अलावा ये जो दरख्त हैं इनकी मौजूदगी से फिजा में मौजूद कार्बन डाइऑक्साइड और दीगर डाइऑक्साइड गैसेस जो हैं इनकी मिकदार में कमी होती है।
यानी वो गैसेस जो इंसान के लिए नुकसानदेह हैं उनमें कमी होती है।
फोटोसिंथेसिस पौधों का नेचुरल प्रोसेस है जिसके जरिए ये अपनी खुराक तैयार करते हैं। तो फोटोसिंथेसिस के दौरान ऑक्सीजन एक्सहेल करते हैं, बाहर निकालते हैं और कार्बन डाइऑक्साइड को जज्ब करते हैं। कहा जाता है कि वन ट्री कैन फिक्स 20 किलोग्राम ऑफ कार्बन डाइऑक्साइड। एक दरख्त 20 किलोग्राम तक कार्बन डाइऑक्साइड जज्ब कर लेता है। इसको बड़े पैमाने पे देखें तो एक एकड़ पर अगर हम जंगलात लगाते हैं, दरख्त लगाते हैं, तो ये 4 टन ऑक्सीजन प्रोड्यूस कर सकते हैं और 6 टन कार्बन डाइऑक्साइड एब्जॉर्ब कर सकते हैं। ये मिकदार इतनी ज्यादा है कि 18 अफराद की ऑक्सीजन की जरूरत पूरे साल तक पूरी हो जाए। तो अल्हम्दुलिल्लाह ये दरख्तों की मौजूदगी में स्मॉग में मौजूद ये जो मुजरे सेहत पार्टिकल्स हैं ये एब्जॉर्ब हो जाते हैं। इसके अलावा दरख्तों का फायदा ये है कि ये ऑक्सीजन रिलीज भी करते हैं। जैसा अभी मैंने अर्ज किया, ऑक्सीजन रिलीज होने से जो पोल्यूटेड एयर है वो छट जाती है और हमें फ्रेश एयर नसीब होती है। इसके अलावा स्मॉग का एक रीजन ड्राई एनवायरनमेंट भी होता है। जब एनवायरनमेंट बहुत देर तक माहौल क्लाइमेट ड्राई रहता है तो डस्ट पार्टिकल्स भी हवा में मौजूद रहते हैं। अगर बारिश हो जाती है तो डस्ट पार्टिकल सेटल हो जाते हैं, ये गर्द बैठ जाती है। दरख्तों की मौजूदगी की वजह से एक प्रोसेस है, एक टर्मिनोलॉजी है जिसे कहते हैं ट्रांसपायरेशन। ट्रांसपायरेशन ये प्रोसेस है, दरख्त अपनी जड़ों के जरिए जमीन से पानी जज्ब करते हैं, तने के जरिए ये पानी पत्तों तक चढ़ता है और फिर पत्तों के जरिए एवेपोरेट होकर ये पानी फिजा में पहुंचता है। तो फिजा में मॉइस्चर की मिकदार, नमी की मिकदार बढ़ने की वजह से डस्ट पार्टिकल्स भी सेटल होते हैं और बारिशों की मिकदार में भी इजाफा।
मतलब ये हुआ कि दरख्त दोनों तरीके से एक्ट कर रहे हैं कि एक तो जो पॉल्यूटेंट्स हैं, गंदी गैसेज हैं, उनको फिल्टर आउट कर रहे हैं, डस्ट पार्टिकल्स को ना सिर्फ फिल्टर कर रहे हैं बल्कि उसमें मॉइस्चर की मिकदार बढ़ा के उसको सेटल डाउन कर रहे हैं।
एग्जैक्टली, और रेन्स का भी सबब बनते हैं। जब बारिश होती है,
रेन होती है, स्मॉग वैसे
सेटल हो जाती है।
मंत्री चैनल के नाजरीन, देखा आपने कि स्मॉग को सेटल करने के लिए एक बहुत जबरदस्त नुस्खा ये है कि दरख्त लगाइए, शजरकारी कीजिए। दुनिया में कुल कितनी इकसाम के पौधे हैं इसका अंदाजा लगाना मुश्किल है। रॉयल बोटेनिकल गार्डन की एक रिसर्च के मुताबिक 390,900 पौधों की इकसाम दरियाफ्त हो चुकी हैं। 390,900 टाइप्स ऑफ प्लांट्स आर नोन टू साइंस, और हर साल कई नई इकसाम दरियाफ्त होती हैं। तो प्लांट्स आर इंपॉर्टेंट। अकील भाई, प्लांट्स हैं तो बहुत जरूरी, एक हमने इसका एस्पेक्ट डिस्कस किया, और भी इसकी जरूरत तो बहुत होती है इंसान को।
اس کے درختوں کے پلانٹس کے ان کے فوائد بے شمار فوائد ہیں. مطلب آپ یہ سمجھ لیں کہ انسان کی زندگی گویا کہ ڈیپینڈ ہی پلانٹس پر کر رہی ہے. جب سے انسانی تاریخ کو ہم دیکھیں, جب سے انسان پیدا ہوا, تو شروع سے پودے انسان کو دو اہم ترین چیزیں پرووائڈ کر رہے ہیں, ایک غذا اور دوسری آکسیجن. یہ دونوں ایسی چیزیں ہیں کہ ان کی غیر موجودگی میں انسان
زندہ نہیں,
ایگزسٹنس ہی نہیں ہے. تو پودے درخت انتہائی امپورٹنٹ ہیں. جیسے میں نے ابھی کہا کہ یہ موئسچر کا بھی سبب بنتے ہیں, ٹرانسپائریشن کی وجہ سے فضا میں پانی کی مقدار کو مینٹین رکھتے ہیں. تو اس کو مطلب یہ دیکھیں کہ یہ تھوڑی مقدار نہیں ہے. ایک اوک ٹری, شاہ بلوط کا درخت ہم کہتے ہیں, ایک بڑا سا درخت ہوتا ہے, تو یہ ایک سال کے دوران 1.5 لاکھ لیٹر تک پانی فضا میں پہنچاتا ہے. تو اتنی زیادہ مقدار میں کلائمیٹ کو کنٹرول کرتے ہیں. ایک ٹرمینالوجی یوز ہوتی ہے ہیٹ آئیلینڈ ایفیکٹ. اس کا مطلب یہ ہے کہ اربن ایریاز میں, شہری علاقوں میں جہاں پر آبادی زیادہ ہوتی ہے, جہاں پہ فیکٹریاں ہوتی ہیں, جہاں پہ وہیکلز کا اسموک ہوتا ہے, ان علاقوں میں قریب کے دیہاتی علاقوں کی نسبت ٹیمپریچر خاصا زیادہ ہوتا ہے. ہم فرق محسوس کر سکتے ہیں. آپ نے بھی آبزرو کیا ہوگا کہ کبھی ہم اگر سب اربن ایریاز میں جائیں, قریب کے دیہاتوں میں جائیں, تو ٹیمپریچر میں ایک واضح فرق محسوس ہوتا ہے. تو یہ شہری علاقوں کا زیادہ ٹیمپریچر ہونا, درجہ حرارت گرمی کا زیادہ ہونا, اسے ہیٹ آئیلینڈ ایفیکٹ کہتے ہیں. اس ہیٹ آئیلینڈ ایفیکٹ کو درخت لگا کر سیٹل کیا جا سکتا ہے. اس کے دو امپورٹنٹ پلانٹیشن کے طریقے اس میں بتائے جاتے ہیں. ایک تو ہمارے روڈز ہیں, سٹریٹس ہیں, بیک یارڈز ہیں, ان پر درختوں کی لائننگ لگائی جائے, یعنی دونوں طرف درختوں کی قطاریں لگائی جائیں. اس سے کیا ہوگا کہ ہماری جو پیومنٹس ہیں, جو پکے روڈ ہیں, پکی جگہ ہیں, ان پہ چھاؤں رہے گی. چھاؤں رہنے کی وجہ سے ان کا ٹیمپریچر اس قدر نہیں بڑھ پائے گا. دوسرا یہ ہے کہ روف ٹاپ گارڈننگ کی جائے, چھتوں کے اوپر پودے لگائے جائیں. چھتوں کے اوپر جب پودے لگائے جاتے ہیں تو ہماری روفس کا ٹیمپریچر بڑھ نہیں پاتا. پودوں کی وجہ سے ڈائریکٹ سن لائٹ چھت پہ نہیں پڑتی, کمرے کا ٹیمپریچر زیادہ نہیں ہوگا. جب کمرے کا ٹیمپریچر کم رہے گا تو ہمیں جو ایئر کنڈیشننگ پر اخراجات کرنے پڑتے ہیں وہ بھی کم کرنے پڑتے ہیں. ایک ریسرچ کے مطابق ایک 12x12 فٹ کا کمرہ, اس کے اوپر اگر روف ٹاپ گارڈننگ کر دی جائے, چھتوں پہ پودے لگائے جائیں, تو اس میں جو بجلی کا بل آتا ہے ایئر کنڈیشننگ کی وجہ سے, وہ سالانہ 3.5 سے 4 ہزار کم کیا جا سکتا ہے. تو اور بے شمار فوائد ہیں کلائمیٹک اس کے جو فوائد ہیں.
اس میں کیل بھائی ساتھ ساتھ یہ بھی ہے کہ جو آپ نے اس کے ویدر کنٹرول کے فوائد بتائے, اس میں ایک بہت امپورٹنٹ یہ ہے کہ دے پرووائڈ اس فوڈ, فیول, میڈیسن, ایون کنٹرولنگ اور کلائمیٹ, چاول, گندم, پھل, کوکنگ آئل, چاکلیٹ, اور پودے ہمیں ایندھن بھی فراہم کرتے ہیں.
ایندھن کے حوالے سے تو کہا جاتا ہے کہ دنیا کی آدھی آبادی, 3 ارب سے زیادہ لوگ آج بھی لکڑیوں کے ذریعے ہی ایندھن حاصل کرتے ہیں. تو پودوں اور فارسٹ اور جنگلات, ان کے بغیر ایندھن کا بھی ہم کہہ سکتے ہیں کہ آدھی
کا کانسیپٹ بھی وہ ادھر سے آ رہا ہے. ایکسیل اور انہیل سی او ٹو اور او ٹو, یعنی آکسیجن اور کاربن ڈائی آکسائڈ کا جو یہ ریسیپروکل ایک قدرتی ایک سرکل بنا ہوا ہے, انسان آکسیجن انہیل کرتے ہیں, کاربن ڈائی آکسائڈ ایکسیل کرتے ہیں, اور پودے کاربن ڈائی آکسائڈ انہیل کرتے ہیں اور آکسیجن ایکسیل کرتے ہیں, اور یوں یہ پارٹنرشپ چلتی رہتی ہے.
ہاں جی, ابھی آپ نے شروع میں ایک بات کی تھی کہ پودے میموری رکھتے ہیں, ان کی فیلنگز ہوتی ہیں, تو کیا یہ لائک ہیومنز دے کین آلسو فیل, محسوسات بھی رکھتے ہیں؟
یہ بہت انٹرسٹنگ فیکٹ ہے, میں مدنی چل کے ناظرین کے ساتھ اور آپ کے ساتھ شیئر کروں گا کہ ون امپورٹنٹ کوشچن از, ڈو پلانٹس ہیو میموری, کیا پودوں کے اندر محسوسات ہوتے ہیں, کوئی آپس میں کنیکشن ہوتا ہے, کیا انسانوں کی طرح ان کا بھی کوئی رد عمل کا میکانزم ہوتا ہے جس کو سٹیمولی یا ریسپانس ری ایکشن کہتے ہیں, کہ ماحول میں کوئی تبدیلی آئے تو انسان اس کا رد عمل دیتا ہے. سردیوں کے اندر وہ ایسے کپڑے پہنتا ہے جس سے سردی رکے, اور گرمیوں میں ایسے کپڑے پہنتا ہے جس سے گرمی کا مقابلہ کر سکے. تو یہ ایک ریسپانس ہوتا ہے, ایک رد عمل ہوتا ہے. کیا پودے بھی ایسا سوچتے ہیں؟ اٹس ویری انٹرسٹنگ. یہاں پر ایک میں واقعہ کوٹ کروں گا کہ ساؤتھ افریقہ میں 1980s کے آخری حصے میں ایک عجیب واقعہ پیش آیا. کیا ہوا کہ اس ایریے کے اندر قحط پڑا, اور قحط کی وجہ سے شدید غذائی قلت ہو گئی. وہاں پر مختلف قسم کے جاندار تھے, ان میں ایک جانور, ایک خاص قسم کا ہرن ہے, کوڈوز اس کا نام ہے, وہ بھی وہاں رہتا تھا. اب جب غذائی قلت ہوئی, بڑی شدید گرمی تھی, تو وہاں پر کوڈوز کو خوراک چاہیے تھی. تو وہاں پر ایک درخت ہوتا ہے ایکیشیا, اسپیشل قسم کا درخت ہے جس میں کانٹے لگے ہوتے ہیں اور چھوٹے چھوٹے پتے بھی ہوتے ہیں. کوڈوز نے بڑے خاص انداز سے اکیشیا کے پتے کھانے شروع کر دیے, اور بظاہر ایسے لگا کہ قحط کی وجہ سے جو غذائی قلت پیدا ہوئی تھی اس کا حل نکل آیا ہے, اور اکیشیا کھا کے اب وہ ہرن زندہ رہ لیں گے.
seems to be that proper starvation was averted. Lekin ek ajeeb baat hui. Kuch hi arse ke baad, wo jo hiran kudus, wo paude kha rahe the, wo marna shuru ho gaye. Aur jab log wahan gaye, jo scientists the, jo us forest ko manage karte the, unhone dekha, na to koi sher wahan par maujood tha, na koi parasite tha, na koi bacteria tha, na koi jarasim tha, koi bazahir wajah maujood nahi thi, lekin wo hiran mar rahe the. Roz unke marne ki sharah badhti chali gayi. उन्होंने फिर ये फैसला किया कि हम माहिरीन को बुलाते हैं और बोस्टन यूनिवर्सिटी से एक पूरा वेटरनरी डॉक्टर्स यानी जो जानवरों के डॉक्टर्स होते हैं उनकी टीम आई और उन्होंने उसको असेस किया कि आखिर ये क्या वजह बनी और वजह बड़ी हैरानकुन थी. जब उन्होंने सारा अपना प्रोसीजर किया तो पता ये चला कि नंबर एक, उन हिरन के जिस्म में खाना सही तरह हजम नहीं हो रहा था, फर्मेंटेशन नहीं हो रही थी, और नंबर टू, उनका जब लिवर, जब उसका जिगर चीरा गया तो उसके अंदर एक खास किस्म के मटेरियल की ज्यादा मिकदार पाई गई और वो मटेरियल था टेनन. टेनन, ये टेनन दर हकीकत एक खास केमिकल होता है जो दरख्त अपने पत्तों में पैदा करते हैं. जो भी पैरासाइट, पैथोजेंस, छोटे छोटे जानदार कीड़े दरख्तों पर हमला करते हैं, दरख्त उनको मारने के लिए ये टेनन पैदा करते हैं. लेकिन इसकी मिकदार बहुत कम होती है. जब जानवरों पत्ते खाते हैं, जानवरों के जिस्म से वो टेनन वो फ्लश आउट हो जाता है, कुदरती तरीके से बाहर निकल जाता है. लेकिन हुआ क्या कि इस जगह पर जो कुडूस थे, जो हिरन थे, उन्होंने जब वो पत्ते खाए उसमें टेनन की मिकदार बहुत ज्यादा थी. वो जिस्म से निकल नहीं सका और उस तेजाब की वजह से उनकी मौत होना शुरू हो गई. अब ये बड़ी हैरत की बात थी कि आखिर वो टेनन उन खास पौधों में ज्यादा क्यों पैदा हो रहा था. ये इसीलिए पैदा हो रहा था कि जब उस पौधे ने यह महसूस किया कि उसके पत्ते ज्यादा खाए जा रहे हैं नॉर्मल रूटीन से ज्यादा, क्योंकि जानवर तो उसके पत्ते खाते ही नहीं थे, उसमें इतने बड़े कांटे लगे हुए हैं, वो तो कहत की वजह से उसको ज्यादा तवज्जो दे रहे थे. जब ज्यादा खाए गए, उसने ज्यादा मिकदार में वो जहर पैदा करना शुरू कर दिया. उसने ये रद्देमल किया अपने ऊपर अटैक का, यानी उसने काउंटर अटैक किया. और फिर एक और हैरत की बात थी, करीब वो दरख्त जिनके ऊपर से पत्ते कम खाए जा रहे थे उनके अंदर भी टेनन की मिकदार ज्यादा थी. ये कैसे ज्यादा हुई? उन्होंने बकायदा एक बैग लिया, शॉपिंग बैग लिया, प्लास्टिक बैग, और उसको पौधे के ऊपर चढ़ा दिया. फिर उसको उतार के उसका एनालिसिस किया तो पता चला कि एक पौधे ने खास तौर पे एक खास गैस एक्सक्रीट की है, उसका नाम होता है एथिलीन, जो बहुत हल्की गैस होती है, ताकि दूसरे पौधे को वो सिग्नल कर सके, वार्निंग दे सके कि देखो इस इलाके में हम पे हमला हो चुका है, तुम भी ये तेजाबी मामला, ये तेजाबी केमिकल ज्यादा एक्सक्रीट करो. और यूं देखा जाए तो इनके अंदर पूरा एक निजाम मौजूद होता है, इनकी रूट्स के अंदर, सॉइल के अंदर एक कनेक्शन मौजूद होता है. अकील भाई, कोई वाईफाई तो नहीं होती फॉरेस्ट के अंदर, लेकिन इनके दरमियान एक पूरा का पूरा निजाम मौजूद है. सोशल स्किल्स हैं, ये एक दूसरे से राबता रखते हैं. ओक ट्री की जो भी आपने बात की थी, शाहबलूत का दरख्त, ये रिसर्च में ये बताया जाता है कि शाहबलूत के दरख्त जिस जगह पर होते हैं ये इकट्ठे होते हैं और बजाहिर साइलेंट से खड़े हुए, लेकिन अगर इनके इर्द गिर्द कोई और दरख्त उगना चाहें या लगा दिए जाएं तो बकायदा ये केमिकल अटैक करते हैं और उस दरख्त को खत्म कर देते हैं कि उनकी बरादरी के अंदर कोई और ना आ जाए. तो दीज आर द फीलिंग्स.
मतलब लगता है कि कुछ सेंसरी ऑर्गन्स हैं, कुछ सेंसर्स इन पौधों के अंदर भी होते हैं. हम सनफ्लावर जो होता है, इसे जो सूरजमुखी का फूल कहते हैं, तो देखा जाता है, ऑब्जर्व किया जाता है कि जिस तरफ सूरज होता है इसका रुख भी उसी तरफ होता है. तो और भी कई, मतलब सूरज इस तरफ जाएगा इस फूल का रुख चेंज हो जाएगा, तो सूरजमुखी का फूल इसका नाम ही ये रखा
गया. ये बहुत से पौधों के अंदर ऐसी सलाहियतें पाई जाती हैं. जिस तरह देखिए, मेरे सामने एक रिसर्च पड़ी हुई है कि दुनिया के अंदर 650 मुख्तलिफ किस्म के गोश्त को पौधे हैं, कार्निवोरस, जो कि गोश्त खाते हैं, यानी वो कीड़े मकोड़े या ऐसी चीजें खाते हैं. अब वो कीड़ों को अट्रैक्ट करने के लिए हर का मैकेनिज्म डिफरेंट है. किसी के अंदर से ऐसी सूरज की रोशनी छन कर बाहर आएगी, किसी का रंग बड़ा खूबसूरत होगा, किसी से खास किस्म की फ्रेग्रेंस निकलेगी, खुशबू निकलेगी, जिसे कीड़े अट्रैक्ट होंगे और जब आएंगे आकर उसके ऊपर बैठेंगे तो वो कीड़ों को खा जाएगा.
अच्छा, ये भी कहा जाता है कि रात के वक्त अगर किसी बड़े दरख्त के नीचे कोई शख्स सो जाए तो, मतलब देखा गया कि बाजों की अमवात हो गई, डेथ्स हो गई, तो कहा जाता है भाई इस दरख्त के नीचे नहीं सोना, यहाँ पे कोई असरात है. तो साइंटिफिकली इस चीज को इस तरह प्रूव किया जाता है कि असल में दिन के वक्त ये दरख्त जो है वो कार्बन डाइऑक्साइड जज्ब करते हैं, अब्सॉर्ब करते हैं, बट एट द टाइम ऑफ नाइट दे रिलीज द कार्बन डाइऑक्साइड गैस. اب یہ گیس ایسی ہے کہ سفوکیشن کر دیتی ہے، اگر زیادہ مقدار میں انہیل کیا جائے تو سانس گھٹنے لگتا ہے. اگر کوئی شخص اس میں رات کے وقت سو جاتا ہے اور کاربن ڈائی آکسائڈ کی بہتات کی وجہ سے اس کا دم گھٹ جاتا ہے تو واقعی اس کی
کاربن ڈائی آکسائڈ جو ہے وہ ریڈ بلڈ سیلز کے ساتھ مل کے کاربوکسی ہیموگلوبن بناتی ہے، جس کی وجہ سے پھر آکسیجن کی ٹرانسپورٹیشن پورے جسم میں متاثر ہوتی ہے. آپ نے ٹھیک فرمایا کہ درختوں کے اندر یہ میکنزم رات کو الٹ ہو جاتا ہے، تو درختوں کے اندر یہ جو کنیکشنز اور سینسری میکنزم ہے، ابھی ہم نے جو دیکھا کہ ڈیفنس میکنزم ان کا بڑا بہترین ہوتا ہے. اور پھر اب ہم یہ دیکھتے ہیں پودے کھانا بناتے ہیں سورج کی روشنی کو استعمال کرتے ہوئے، جس کو فوٹو سنتھسس کہا جاتا ہے، اور یہ کھانا انسان کھاتا ہے. تو دیکھیے کتنا گہرا رشتہ ہے. اب دیکھیے پودے اپنی جگہ فکس ہیں، اور فکس رہ کر پودے سورج کی روشنی کو استعمال کرتے ہوئے کھانا بناتے ہیں، جبکہ جو جاندار ہیں یہ اڑتے ہیں، تیرتے ہیں، رینگتے ہیں، رول کرتے ہیں، چلتے ہیں، اپنی خوراک کو حاصل کرنے کے لیے مختلف ایکشنز کرتے ہیں، لیکن در حقیقت یہ کھانا انہی سے حاصل کر رہے ہوتے ہیں. اور پودوں کی ریکوائرمنٹ کیا ہے کہ ان کو پولینیشن ملے، ان کو پھیلایا جائے، ان کو لگایا جائے. اس میں آپ کا فرماتے ہیں
تو گویا کہ یہ مکافات عمل کا نظام، اللہ تعالیٰ کی قدرت ہمیں جہاں بھی نظر آتی ہے کہ یہ پودے جانوروں کو غذا فراہم کر رہے ہیں اور جانور ان کی افزائش میں کام دے رہے ہیں. اس کو ہم پولینیشن کہتے ہیں. پولینیشن کو اس طرح سمجھا جا سکتا ہے کہ ہنی بی، ایک جو شہد کی مکھی ہے، ہم نے دیکھا ہے کئی دفعہ کہ یہ پھولوں کے اوپر بیٹھتی ہے، رس چوستی ہے، پھر وہاں سے اڑ جاتی ہے. ہنی بھی، شہد کی مکھی، جب کسی پھول کے اوپر بیٹھتی ہے تو اس پھول سے کچھ مخصوص ذرات، جنہیں پولن گرینز کہا جاتا ہے، یہ پولن گرینز ان مکھیوں کے جسم کے ساتھ چپک جاتے ہیں، پھر یہ اڑ کے دوسرے پھول پہ بیٹھتی ہیں. یہ مخصوص ذرات اس دوسرے پھول کے ایک مخصوص حصے کے ساتھ جب ٹچ ہوتے ہیں، جڑتے ہیں، تو اس پروسیس سے فروٹ بننے کا عمل شروع ہوتا ہے. تو یہ پولن گرین ایک پھول سے دوسرے پھول تک پہنچانا گویا کہ شہد کی مکھیوں کی ایک ڈیوٹی لگی ہوئی ہے. شہد کی مکھی کو پھول اس کی غذا دے رہا ہے، اور شہد کی مکھی اس پھول کی افزائش میں، ری پروڈکشن میں، ان کو مزید ان کے پھل پیدا کرنے میں اس طرح سے کام
آئے، یعنی ٹرانسپورٹیشن کا کام.
ٹرانسپورٹیشن، اور بعض تو فصلیں ایسی ہیں، ایلمنڈ فروٹ، بادام، اس کے بارے میں کہا جاتا ہے کہ اس کی 100% ڈیپینڈنس شہد کی مکھی پر ہی ہے. شہد کی مکھی اگر اس کے پولن گرینز کو ایک سے دوسری جگہ ٹرانسپورٹ کرنا چھوڑ دے گی تو اس کی پروڈکشن ہی ختم ہو جائے گی. تو اس قدر اہم ہے. اور بھی کئی فصلیں ہیں، شہد کی مکھی کے علاوہ بھی کئی انسیکٹ ایسے ہیں جو ان پھولوں پر جاتے ہیں، ان سے
پولینیشن کے اندر،
پولینیشن کے لیے.
پولینیشن مطلب ریپروڈکٹیو میکنزم آف پلانٹس، پلانٹس جس طرح بڑھتے ہیں اسے پولینیشن نظر ہی بتا. پولینیشن ہوگی تو پھر وہ فروٹ بنے گا، فروٹ بنے گا تو پھر اس کے اندر بیج ہوگا، بیج ہوگا تو پھر نیا پودا بنے گا،
نیا پودا.
تو یہ ایک پورا سسٹم بن رہا ہے. مدری جل کے ناظرین، ہم نے دیکھا کہ یہ پلانٹس اینڈ اینیملز دے آر بیسٹ پارٹنرز، اور پودے مختلف انداز سے اپنی انوائرمنٹ، اپنے ماحول سے رابطہ رکھتے ہیں. یعنی کس طریقے سے ان کا رابطہ ہوتا ہے انوائرمنٹ سے، اس کو ہم تھوڑا پریکٹیکلی ڈیمونسٹریٹ کرتے ہیں. کچھ پودے ایسے ہوتے ہیں جن کے ٹینٹیکلز ہوتے ہیں. اب یہ دیکھیے گا، ابھی آپ کو پریکٹیکل ڈیمونسٹریشن اس کی دکھاتے ہیں کہ یہ پودوں کے ٹینٹیکلز ہوتے ہیں، یعنی ان کی جو شاخیں خود نکلتی ہیں، ان کی شاخوں میں سینسر لگے ہوتے ہیں کہ جب یہ شاخیں پیدا ہوں ان کے ساتھ یہ ایک راڈ یا ایک سپورٹ انٹروڈیوس کروائی جاتی ہے، اور جیسی سپورٹ اس پودے کو بار بار لگتی ہے، اس کے ٹینٹیکلز کو، اس کی بیل کو لگتی ہے، یہ خود بخود کرل ہونا شروع ہو جاتی ہے. یعنی اس بیل کو کرل گھمانے کی ضرورت نہیں پڑتی، بلکہ یہ خود بخود کرل ہو کر اس سپورٹ کے گرد گھومتی 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 اوپر کی طرف چلی جاتی ہے. یہ کچھ پودے ہیں جن کا اپنی انوائرمنٹ کے ساتھ یہ انٹریکشن ہوتا ہے. اس کو ایکسپیریمنٹ سے پروف کیا گیا، باقاعدہ میچ اسٹک جو دیا سلائی ہوتی ہے اس کو لے کر اس پودے کی جو ٹینٹیکل تھی، جو بیل تھی، اس کے ساتھ ٹچ کیا گیا بار بار، وہ خود بخود اس کے ارد گرد اس کی موومنٹ شروع ہو گئی. اسی طرح ایک بہت ہی حیران کن یہ میکنزم ہمیں نظر آتا ہے، یہ پودے عام طور پہ بچے سے کھیلتے بھی ہیں، میموسا پلانٹ ہے یہ. اور یہ ایک دوسرا پودا جو کہ ایک بڑی حیران کن صلاحیت رکھتا ہے اور عام طور پہ بچے سے کھیلتے بھی ہیں، میموسا پلانٹ اس کو کہتے ہیں، چھوئی موئی کا پودا. اس کے یہ پتے یہ بند ہو جاتے ہیں، چونکہ اس وقت ہم ایک ایسی سیٹنگ میں ہیں جہاں پر یہ پودا رسپونڈ کر رہا ہے اس کنڈیشن کو، اور اس کے پتے کافی بند ہیں. یہ دیکھیں، اس کا یہ پتا کھلا ہوا ہے، اس کا مطلب یہ کہ اس پتے کے اندر واٹر پریشر ایٹ اٹس پیک ہے، پانی کا پریشر، پانی کا دباؤ مکمل ہے. جیسے آپ اس کو ٹچ کرتے ہیں بار بار، یہ اس کے اندر دیکھیں بند ہونا شروع ہو گیا اور یہ پورا بند ہو گیا. جیسے اس کو ٹچ ملتا ہے، کوئی کیڑا اس کے اوپر بیٹھتا ہے یا کوئی بھی اس کو سٹیمولی ملتی ہے، یہ पानी का प्रेशर लूज कर देता है और फौरन ही बंद होकर नीचे गिर जाता है। अब इसके बारे में बॉटनिस्ट जो हैं, पौधों के माहिरीन, उनकी मुख्तलिफ राय है। एक राय ये भी है कि इसका डिफेंस मैकेनिज्म है, जिस वक्त कोई कीड़ा इसके ऊपर बैठता है ये उसी वक्त इसको रिस्पॉन्ड करता है ताकि वो कीड़ा डर के उठ जाए। तो ये पौधों का अपनी इन्वायरमेंट के साथ एक इंटरेक्शन होता है। जानवरों में सबसे लंबी उम्र शायद टॉर्टाइस की होती है, बड़ा कछुआ। ये 3 सदियों तक जिंदा रह सकते हैं, ऐसे कछुए पाए गए हैं जिन्होंने 3 सदियां देखी हैं। लेकिन ऐसे लाखों पौधे इस वक्त दुनिया में मौजूद है जिनकी उम्र 3000 साल से ज्यादा है। बल्कि दुनिया का सबसे पुराना दरख्त किंग लोमेटिया रॉयल टैस्मेनियन बोटानिकल गार्डन में मौजूद है। और मदनी चैनल के नाजरीन, कैन यू गेस उस दरख्त की उम्र कितनी है? जी हाँ, 43,000 ईयर्स ओल्ड। उस दरख्त की उम्र का अंदाजा 43,000 साल लगाया गया है। देखिए ये दरख्त किस कदर जिंदा रहते हैं। तो आइए अब हम अकील भाई की तरफ चलते हैं। अकील भाई, कौन कौन सी ऐसी इंडस्ट्रीज हैं, कौन कौन सी सनअतें हैं जो कि प्लांट्स पर डिपेंड करती हैं?
बेशुमार सनअतें हैं जिनको पौधों से ही रॉ मटेरियल और खाम माल मिल रहा होता है। एनिमल हस्बेंड्री है, कैटल ब्रीडिंग है, यानी मवेशी पालना है तो चारा पौधों से आएगा। टिम्बर की सनत है, फर्नीचर बनता है, तामीरात में लकड़ी इस्तेमाल होती है, दरख्तों से लकड़ी हासिल होती है। शुगर इंडस्ट्री है जिसमें शुगर केन, गन्ना, ये हमें गन्ना फसल है, वहां से हासिल होता है। और वेजिटेबल ऑयल्स हैं, हमें सीड्स होते हैं, फूलों के बीज होते हैं जिनसे फिर तेल निकाला जाता है, फिर वो ऑयल्स हम खाने के और मुख्तलिफ इस्तेमाल में लाते हैं। और बेशुमार ऐसी सनअतें हैं जिनमें हमें रॉ मटेरियल जो बेसिकली एग्रीकल्चर से और पौधों से हासिल हो रहा होता है।
इसका वकील भाई, बहुत कुछ ऐसा है जो कि एग्रीकल्चर पर और प्लांट्स पर डिपेंडेंट है। हमारे इस सिलसिले का वक्त अब खत्म हो रहा है। आखिर में मदनी चैनल के नाज़रीन, आपको तारुफ कराता चलूं अपने शेख तरीकत के मशहूर तसनीफ और यूनिक तसनीफ दरख्त लगाइए सवाब कमाइए। अमीर अहले सुन्नत इरशाद फरमाते हैं कि हमने 1 अरब दरख्त लगाने हैं। दिस इज आवर टारगेट, दिस इज आवर मिशन। अमीर अहले सुन्नत की तरफ से ये फिगर दी गई और इस फिगर को फिर डेवोल्यूशन में लेकर गए। अमीर अहले सुन्नत का खासा है कि आप इस तरीके से हदफ देते हैं कि सब उसके ऊपर अचीव कर सकें और उस टारगेट को अचीव करने के लिए सबकी कोशिश शामिल हो जाए। तो हर जो आशिकान रसूल हैं उनको ये डायरेक्शन है कि आप कम अज कम 12 दरख्त लगाएं। जब आप 12 पौधे या दरख्त लगाएंगे प्रॉपर जगह के ऊपर, उसको मैनेज करेंगे, तो इंशाल्लाह अज़्ज़ा वजल ये जो प्लांटेशन ड्राइव है, मुख्तलिफ दुनिया की हुकूमतें भी इसमें हिस्सा ले रही हैं और हुकूमत पाकिस्तान की तरफ से भी ये ड्राइव इसका चलाई जा रही है बहुत ज्यादा, ताकि जितने बैड इम्पैक्ट्स हैं क्लाइमेट चेंज के इनको दूर किया जा सके। इंशाल्लाह अज़्ज़ा वजल अगला सिलसिला हमारा वो भी प्लांट्स पर ही होगा और उसमें हम आपसे कारकर्दगी लेंगे कि आपने 12 दरख्त लगाए या नहीं लगाए। अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए। खूब खूब शजरकारी कीजिए, अपने वतन को ग्रीन बनाइए, क्योंकि ग्रीन इज द गेम चेंजर। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।